بسم اللہ الرحمن الرحیم. حضرت امام بخاری رحمت اللہ علیہ نے اپنی یہ کتاب تالیف فرمائی تو اس کے پیچھے کیا داعیہ تھا، کیا پس منظر تھا، اس موضوع کے اوپر گفتگو چل رہی تھی. چار وجہ آپ کو بتلائی گئی تھی، چوتھی وجہ بتلائی گئی تھی مسائل کی تخریج، کہ امام بخاری رحمت اللہ علیہ اس کتاب کے ذریعے مسائل کی تخریج کرنا چاہتے ہیں، کیونکہ آپ خود ایک مستقلاً مجتہد کا مقام رکھتے ہیں. ایک چوتھی اور آخری وجہ سمجھ لو، پانچویں وجہ سمجھ لو کتاب کی تالیف کی، اشارۂ غیبی بذریعے خواب، غیبی اشارہ خواب کے ذریعے سے. یعنی جس زمانے میں حضرت امام بخاری رحمت اللہ علیہ کے دل میں یہ ارادہ پیدا ہوا کہ مجھے اس طرح ایک کتاب لکھنی چاہیے، تو اس زمانے میں حضرت نبی کریم صلی اللہ علیہ وسلم کی زیارت نصیب ہوئی. خواب میں یہ دیکھا کہ نبی کریم صلی اللہ علیہ وسلم تشریف فرما ہے اور امام بخاری رحمت اللہ علیہ نے خود کو دیکھا. آپ صلی اللہ علیہ وسلم تشریف فرما ہے اور امام بخاری رحمت اللہ علیہ نے خود کو دیکھا کہ وہ نبی کریم صلی اللہ علیہ وسلم کے مبارک چہرے کے سامنے پنکھا جھیل رہے ہیں. پہلے ہاتھ کا پنکھا ہوتا تھا، جب یہ پنکھوں کا عام رواج نہیں تھا یا نہیں تھے اس دور میں، ہاتھ پنکھے ہوتے تھے. شادی کے موقع پر دلہن کو جو ہدیے دیے جاتے ہیں اس میں بھی ہاتھ پنکھے ہدیے میں دیے جاتے تھے، بہترین لال پیلے کپڑے والے، خوبصورت نقشی کام والے. تو امام بخاری رحمت اللہ علیہ نے دیکھا کہ میں نبی کریم صلی اللہ علیہ وسلم کو پنکھا جھیل رہا ہوں اور اس انداز سے پنکھا جھیل رہا ہوں کہ جیسے کہ کسی انسان کے چہرے پر مکھیاں آتی ہو، تو وہ مکھیوں کو دور کرنے کے لیے کیسے پنکھا جھیلتے ہیں. کسی کے سامنے مکھی آتی ہو، مچھر آتے ہو، تو اس کو دور کرنے کے لیے کیسے پنکھا جھیلتے ہیں بھگانے کے لیے. تو کہا اس طریقے سے یہ دیکھا کہ میں نبی کریم صلی اللہ علیہ وسلم کو پنکھا جھیل رہا ہوں. ایسے حضرات انبیاء علیہ الصلاۃ والسلام کے پاس مکھی نہیں آیا کرتی، اللہ تعالیٰ قدرتی طور پر نبیوں کی حفاظت فرماتے ہیں. لیکن امام بخاری رحمت اللہ علیہ نے دیکھا کہ میں نبی کریم صلی اللہ علیہ وسلم کو اس انداز میں پنکھا جھیل رہا ہوں جیسے کہ کوئی مکھی کو بھگا رہا ہو. تعبیر بالکل واضح تھی. کیا تعبیر تھی اس خواب کی؟ کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی طرف جو باتیں غلط طریقے سے منسوب کی جا رہی ہے ان باتوں کی صفائی کرنا. جیسا کہ کل آپ کو بتلایا گیا تھا کہ اس زمانے کے اندر جب اسلامی فتوحات بہت بڑھ گئی، اسلام دور دور تک پھیلنے لگا اور جو ہے حدیث کی سندیں بہت بڑھ گئی، روایتیں بہت بڑھ گئی، تو اب یہ ہونے لگا کہ ضرورت تھی کہ صحیح ضعیف موضوع سب روایتوں کے درمیان کے اندر تلخیص کی جائے، صفائی کی جاوے. اس لیے گویا کہ امام بخاری رحمت اللہ علیہ سے ایسا کام لیا جائے گا کہ گویا کہ آپ کی احادیث مبارکہ کے اوپر جو کچھ ضعف، سقم، کمزوری اور موضوع روایتیں جو منسوب کی جا رہی ہیں اس کی سب آپ صفائی کریں گے. یہ پانچ بڑے بڑے بنیادی مقاصد ہے، یعنی پس منظر ہے کہ امام بخاری رحمت اللہ علیہ نے یہ کتاب کیوں تالیف فرمائی. اس کے بعد ایک اور موضوع چھوٹا سا سمجھ لو کتاب کا موضوع کیا ہے. اگر راست تو آپ کو بتلا دیئے اس کے بعد سمجھ لو کتاب کا موضوع. اس کتاب مبارک جس کو اسلام کے اندر اصح الکتب بعد کتاب اللہ تعالی کا ایک معزز لقب ملا ہے کہ اللہ کی کتاب قرآن مجید کے بعد اگر کوئی معزز ترین کتاب ہے تو وہ امام بخاری رحمت اللہ علیہ کی الجامع ہے. موضوع نمبر ایک، احادیث صحیحہ کو جمع کرنا. نمبر دو، مسائل کی تخریج کرنا. نمبر تین، حضرات صحابہ کرام کی ارشادات کو جمع کرنا. اسی لیے کئی جگہوں کے اوپر دیکھیں گے کہ اقوال صحابہ بھی امام لاتے ہیں. نمبر چار، جتنے بھی تالیف کے داعیات ہیں وہ تمام موضوع بھی ہے. کتاب کی تالیف کے جتنے بھی دواعی بتلائے گئے تھے وہ تمام کے تمام کتاب کے موضوع بھی بن جائیں گے. جیسے کہ ایک بتلایا گیا تھا کہ امام داخلی رحمت اللہ، امام اسحاق کی مجلس کے اندر کسی نے درخواست کی تو درخواست کی تکمیل بھی، پھر اس زمانے کے اندر فرق ضالہ کے عقائد بہت بڑھ رہے تھے تو اس کی تردید بھی، پھر مسائل کی تخریج بھی، پھر غیبی اشارے کی تکمیل بھی. تو جتنے بھی کتاب کی تالیف کے دواعی ہیں وہ تمام کے تمام کتاب کے موضوع بھی ہیں. اس کے بعد ایک چھوٹا سا عنوان سمجھ لو، امام بخاری رحمت اللہ علیہ کی اس جامع کی خصوصیات. کیا خصوصیت ہے اس کتاب کی کہ اللہ تعالیٰ نے اس کتاب کو اتنی عظیم مقبولیت عطا فرمائی؟ تو دیکھیے، ہمارے بزرگان دین میں، ہماری سنت کے ایک بہت بڑے بزرگ قطب عالم حضرت مولانا رشید احمد گنگوہی رحمۃ اللہ تعالی علیہ، حضرت گنگوہی رحمۃ اللہ علیہ سے ایسا منقول ہے کہ اولاً ترمیزی، پھر ابو داؤد، پھر بخاری، پھر مسلم، پھر نسائی. یہ حضرت اقدس گنگوہی رحمۃ اللہ علیہ سے منقول ہے. تو اس کی وجہ سمجھو، حضرت گنگوہی رحمۃ اللہ علیہ نے یہ جو ترتیب بیان فرمائی ہے یہ کتاب کے مرتبے کے اعتبار سے بیان نہیں فرمائی، اچھی طرح ذہن میں رکھنا. حضرت نے یہ جو ترتیب بیان فرمائی ہے یہ طالب علم کی ضرورت کے پیش نظر بیان فرمائی ہے کہ طلبہ کو پہلے کون سی کتاب پڑھنی چاہیے، پڑھنے میں کون سی کتاب مقدم اور کون سی کتاب مؤخر ہونا چاہیے. اب بات یہ ہے کہ حدیث شریف کے ذریعے سے مسائل کی تخریج وغیرہ بھی ایک اہم ترین مقصد ہے، تو اس کے لیے ائمہ کے مسلک کو جاننے کی ضرورت پڑتی ہے کہ کون سے امام کا کیا مسلک ہے، کون سے امام نے جو ہے کیا قول اختیار کیا ہے. اور حضرت امام ترمذی رحمۃ اللہ علیہ نے بڑا اہتمام کیا ہے، بڑا التزام کیا ہے اقوال ائمہ کو نقل کرنے کا. امام ترمذی رحمۃ اللہ علیہ نے تو معروف ائمہ اربعہ کے علاوہ اس زمانے کے اندر جتنے حضرات کی فقہ مشہور تھی ان حضرات کے اقوال کو بھی نقل کرنے کا اہتمام کیا ہے. تو حضرت گنگوہی رحمۃ اللہ علیہ کے فرمان کا مقصد کیا ہے؟ طلبہ کی تعلیم کے اعتبار سے ضرورت کو سامنے رکھ کر کے. حضرت نے فرمایا کہ اولاً بھائی ترمیزی پڑھا دو تاکہ جو ہے طلبہ اچھی طریقے سے مسلک وغیرہ سے واقف ہو جاوے. دوسری بات یہ ہے کہ دلائل کی ضرورت پڑتی ہے اولاً مسلک کی, پھر ضرورت پڑتی ہے دلائل کی. اور امام ابو داود رحمۃ اللہ علیہ نے دلائل کو جمع کرنے کا بڑا التزام کیا ہے. اسی لیے حضرت گنگوئی فرماتے ہیں کہ دوسرے نمبر پر ابو داود شریف پڑھا دو. تو حضرت اقدس گنگوئی رحمۃ اللہ علیہ کے فرمان کا خلاصہ یہ ہے کہ تعلیم کی ترتیب اس طرح رکھی جائے کہ اولاً ترمذی شریف تاکہ مسالک معلوم ہو جائے, اقوال ائمہ معلوم ہو جائے, پھر دلائل ابو داؤد شریف کے ذریعے سے معلوم ہو جاوے, پھر طلبہ کو ضرورت پڑے گی اس بات کی کہ طریقۂ اجتہاد اور استنباط کیا ہونا چاہیے. تو طریقۂ اجتہاد اور استنباط کے اندر تو امام بخاری رحمۃ اللہ علیہ ائمہ صحاح میں بہت آگے آگے ہیں. انہوں نے جو اجتہاد اور استنباط کا طریقہ اختیار کیا ہے وہ بہت ہی عجیب اور بہت نرالا ہے. اسی لیے تیسرے نمبر پر بخاری شریف کی بات آئی. اور اس کے بعد ضرورت پڑتی ہے اسانید کی, اور امام مسلم رحمۃ اللہ علیہ نے اسانید کو جمع کرنے کا کام کیا ہے. اسی لیے چوتھے نمبر پر حضرت گنگوئی نے فرمایا کہ مسلم شریف پڑھا دو. اور اس کے بعد ضرورت پڑتی ہے علل کو پہچاننے کی, اور علل کے لیے امام نسائی رحمۃ اللہ علیہ نے بڑا التزام کیا ہے. اسی لیے حضرت گنگوئی نے فرمایا کہ پانچویں نمبر پر نسائی شریف پڑھا جاؤ. تو قطب عالم حضرت گنگوئی رحمۃ اللہ علیہ کی اس ارشاد کا حاصل ہے طلبہ کی علمی ضرورت اور ترتیب تدریس. ورنہ امام بخاری رحمۃ اللہ علیہ کی کتاب بہت ساری چیزوں کے اندر جو ہے خصوصیات رکھتی ہے. نمبر ایک, تراجم ابواب. امام بخاری رحمۃ اللہ علیہ نے جو ترجمۃ الباب قائم کیے ہیں وہ بڑے امتیازی ہے, اور ان کے اندر ان کا کوئی برابر برابر نہیں ہے. جتنا اہتمام امام بخاری رحمۃ اللہ علیہ نے جتنے شاندار ترجمۃ الابواب جمع کیے ہیں اتنے کسی نے عمدہ جمع نہیں کیے. اب امام بخاری رحمۃ اللہ علیہ کے ترجمۃ الباب کو ذرا سمجھ لو اچھی طریقے سے. ایک جملہ مشہور ہے, فقہ البخاری فی تراجمہ. امام بخاری کی فقہ ان کے ترجمۃ الباب کے اندر ہے. یہ جملہ بہت مشہور ہے. تو اس جملے کا مطلب سمجھ لو. نمبر ایک, امام بخاری رحمۃ اللہ علیہ نے اپنا فقہی مسلک اپنی کتاب کے ترجمۃ الباب کے ذریعے سمجھایا ہے. امام بخاری رحمۃ اللہ علیہ نے اپنا فقہی مسلک اپنی کتاب کے ترجمۃ الباب کے ذریعے سمجھایا ہے. دوسرا مطلب سمجھو, امام بخاری رحمۃ اللہ علیہ کی ذہانت, دقت نظر کا اندازہ ان کے ابواب سے ہوتا ہے کہ یہ کتنے ذہین آدمی تھے اور ان کی دقیق اور گہری نظر کیسی تھی, اس کا اندازہ امام بخاری رحمۃ اللہ علیہ کے ترجمۃ الباب سے ہوتا ہے. نمبر تین, نئے نئے استدلالات امام بخاری ترجمۃ الباب کے ذریعے کرتے ہیں. نئے نئے استدلالات ترجمۃ الباب کے ذریعے سے کرتے ہیں. نمبر چار, حدیث شریف اور ترجمۃ الباب کے درمیان میں بعض مرتبہ اتنی دقیق مناسبت ہوتی ہے کہ امام بخاری رحمۃ اللہ علیہ کو داد دینی پڑتی ہے. حدیث اور ترجمۃ الباب کے درمیان میں اتنی دقیق اور اتنی باریک مناسبت ہوتی ہے کہ امام بخاری رحمۃ اللہ علیہ کے داد دینے کی ضرورت پڑتی ہے. نمبر پانچ, بخاری شریف میں حقیقت ابواب اور احادیث کا باب سے مناسبت کو واضح کرنا یہ پوری کتاب میں یکساں یکساں اسلوب رہا ہے، یعنی حدیث اور ترجمۃ الباب دونوں کے درمیان میں مناسبت یہ پوری کتاب میں یکساں طرز رہا ہے۔ بعض مرتبہ کیا ہوتا ہے کہ شروع کتاب کے اندر اس کا اہتمام ہوتا ہے، پھر جیسے جیسے آگے بڑھتے جاتے اہتمام کم ہو جاتا ہے، نہیں، امام بخاری رحمۃ اللہ علیہ نے جو شروع باب کے اندر التزام کیا وہ اخیر باب کے اندر بھی التزام کیا، بلکہ جیسے جیسے آگے بڑھتے جاتے ہیں ایسے ایسے آپ کا التزام اور اہتمام بڑھتا جاتا ہے۔ تو فقہ البخاری فی تراجمہ، اس جملے کے یہ پانچ مطلب ذہن کے اندر اچھی طرح رکھنا کہ اس جملے کا یہ مطلب نہیں ہے صرف کہ صرف امام بخاری کا مسلک ان کے ترجمۃ الباب کے اندر ہے، بلکہ یہ پانچ چیزیں ان کے فقہ البخاری فی تراجمہ کا مطلب نکلتا ہے۔ اور یہ پہلی خصوصیت ہو گئی، باقی یہ ہے کہ ترجمۃ الباب کے اندر کیا کیا چیزیں ہیں وہ انشاءاللہ کتاب میں جا بجا پڑھتے رہیں گے۔ حضرت شیخ زکریہ صاحب رحمۃ اللہ علیہ کی جو الابواب و تراجم ہیں اس میں حضرت نے 70 یعنی 70 چیزیں بیان فرمائی ہیں کہ امام بخاری کے الابواب و تراجم کے اندر کیا کیا ہوا کرتا ہے۔ نمبر 2، اعلیٰ درجے کی صحیح حدیثیں۔ نمبر 3، تالیف کے لیے پورا اہتمام کرنا، جیسے کہ ہر حدیث اور ہر باب کے لیے غسل، وضو، 2 رکعت نماز، استخارہ، تالیف کے لیے اتنا بڑا اہتمام کسی اور امام نے نہیں کیا، وضو، غسل، 2 رکعت، استخارہ۔ نمبر 4، پوری بخاری میں حدیث بالمکاتبت کہیں نہیں لی، یعنی خط و کتابت کے ذریعے سے، حدیث بالمکاتبت کہتے ہیں اس کو، صرف ایک روایت پوری بخاری میں حدیث بالمکاتبت لی ہے، کتاب النزور والایمان کے اندر، کتاب النزور والایمان میں ایک روایت لائے ہیں، کتب الی محمد ابن بشار کر کے ایک روایت لائے ہیں، باقی پوری کتاب کے اندر بالمکاتبت روایت امام لائے نہیں ہیں۔ پانچویں خصوصیت، بخاری شریف میں جہاں کوئی لفظ آئے اور وہ لفظ قرآن میں ہو تو فوراً قرآن کے لفظ کی طرف توجہ کرتے ہیں اور اس کی تفسیر کرتے ہیں، یہ ان کا بڑا امتیازی کارنامہ ہے کہ جہاں کہیں بھی کوئی قرآن کا لفظ ان کو ملا تو فوراً قرآن کی اس آیت کی طرف لے جائیں گے اور لے جا کر اس کی تو تفسیر کریں گے۔ یہ عجیب کمال ہے، جیسے کہ آدمی بات بات کے اندر کوئی لفظ بول پڑا کہ بھائی رجولن، یہ ہر ایک کو بولنے کی ضرورت پڑتی ہے، کوئی عربی ادب پڑھا رہا ہے کوئی کدھر، اب امام بخاری کیا کریں گے کہ رجل کا لفظ آیا تو فوراً قرآن میں جائیں گے کہ رجل کا لفظ قرآن میں کہاں کہاں آیا، کس معنی میں آیا اور کیا اس کی تحقیق ہے، اسی میں لے جائیں گے۔ یہ ان کی ایک خصوصیت ہے کہ کوئی لفظ آیا تو فوراً وہاں سے وہ قرآن مجید میں لے جائیں گے اور تحقیق کریں گے۔ نمبر 6، آثار کو ذکر کر کے اپنے ترجمۃ الباب کی وضاحت کرتے ہیں، اپنے مقصد کی وضاحت کرتے ہیں۔ نمبر 7، آثار کے ذریعے سے اپنا رجحان کدھر ہے وہ بھی ظاہر کر دیتے ہیں، آثار کے ذریعے سے اپنا میلان اور رجحان کدھر ہے وہ بھی امام ظاہر کر دیتے ہیں۔ نمبر 8، ابتدائے کتاب میں قرآن مجید کی آیت سے نفس مسئلے کو ثابت کرنے کی کوشش کرتے ہیں، یہ بڑا عمدہ طرز ہے، وہ طرز آپ نے ریاض الصالحین میں بھی پڑھا ہے، کسی عنوان کے لیے پہلے آیات لائیں گے امام نووی اور پھر اس کے بعد حدیثیں لائیں گے. یہ اصل امام بخاری کا طرز ہے کہ حضرت امام بخاری رحمت اللہ علیہ اپنے عنوان اور ترجمۃ الباب کے لیے اولاً آیت کریمہ کو انتخاب کریں گے اور اس کے بعد احادیث اور آثار وغیرہ کی طرف جائیں گے. نمبر 9, ہر کتاب کی شروعات میں حکم کی ابتدا بتلاتے ہیں. اب دیکھیے باب ان کا افقان بدل وحی الی رسول اللہ صلی اللہ علیہ وسلم, یہ ہر کتاب کے شروع میں یہ طرز اپنائیں گے کہ جو بھی مسئلہ لانے تو اس کی ابتدا کیسے ہوئی, وہ اس کو امام بخاری ذکر کریں گے. نمبر 10, ہر کتاب کے اخیر میں اختتام کی طرف اشارہ کرتے ہیں, مضمون کے اختتام کی طرف اشارہ کرتے ہیں یا دنیا کے اختتام کی طرف اشارہ کرتے ہیں. ہر کتاب, آپ پوری کتاب کو دیکھ لو, یعنی کتاب الایمان, کتاب العلم, کتاب الصلاح, کتاب الزکاۃ, جو بھی کتاب آئے گی اس کا اختتام کیسا کریں گے؟ کوئی ایسی چیز لائیں گے اخیری کتاب کے اندر کہ جس سے کتاب کے اختتام کی طرف اشارہ ہو جائے. یہ بھی ایک کمال ہے کہ ہر کتاب کے اخیر میں ایسا کوئی جزو لائے کہ اب یہ کتاب ختم ہو رہی ہے. یہ حافظ ابن حجر عسقلانی رحمۃ اللہ علیہ کی رائے ہے کہ جتنی بھی کتابیں لائے ہیں اپنی جامع کے اندر, ہر کتاب کے اختتام کے اوپر کوئی ایسا لفظ لائیں گے جس سے اختتام کی طرف اشارہ ہو جائے. اور حضرت شیخ زکریا صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہر کتاب کے اخیر کے اندر کوئی ایسا لفظ لائیں گے جس سے اختتام دنیا یعنی موت کی طرف اشارہ ہو جائے. یہ حضرت شیخ رحمۃ اللہ علیہ نے استنباط کیا ہے. تو یہ 10 بڑی بڑی خصوصیات ہیں امام بخاری رحمۃ اللہ علیہ کی اس مبارک کتاب کی. اس وجہ سے امام بخاری رحمۃ اللہ علیہ کی اس کتاب کو بڑی مقبولیت کا مقام اللہ سبحانہ و تعالی نے عطا فرمایا. ایک چھوٹا سا عنوان سمجھ لو, فضیلت کتاب. اس کتاب کی فضیلت, فضیلت کتاب. پہلی فضیلت, ابو سہل مروزی رحمت اللہ علیہ ابو زید مروزی رحمت اللہ علیہ سے نقل کرتے ہیں, ناقل ابو سہل اور نقل کر رہے ہیں ابو زید مروزی رحمت اللہ علیہ سے کہ میں نے ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم کو خواب میں دیکھا. کہاں خواب میں دیکھا؟ مقام ابراہیم اور حجر اسود کے درمیان میں. کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم مقام ابراہیم اور حجر اسود کے درمیان میں تشریف فرما ہے اور فرما رہے ہیں مجھے یعنی ابو زید مروزی کو کہ امام شافعی رحمۃ اللہ علیہ کی کتاب کو تم کب تک پڑھاتے رہو گے, میری کتاب تم کیوں نہیں پڑھاتے؟ نبی کریم صلی اللہ علیہ وسلم نے کس کو خطاب فرمایا؟ ابو زید مروزی رحمت اللہ علیہ کو. کیا خطاب فرمایا؟ کہ تم کب تک امام شافعی کی کتاب پڑھاؤ گے, میری کتاب کیوں نہیں پڑھاتے, میری کتاب کی طرف توجہ دو. تو انہوں نے خواب میں پوچھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم آپ کی کتاب کون سی؟ تعجب میں پوچھا تو ارشاد فرمایا محمد ابن اسماعیل کی کتاب وہ میری کتاب ہے. محمد ابن اسماعیل یعنی امام بخاری رحمۃ اللہ علیہ کی کتاب وہ میری کتاب ہے. نمبر 2, حافظ ابن کثیر رحمۃ اللہ علیہ فرماتے ہیں کہ ایک زمانے تک لوگ بخاری شریف کی برکت سے بارش مانگا کرتے تھے. کہیں بارش کی قلت ہو گئی تو لوگ بخاری شریف کی برکت سے بارش مانگا کرتے تھے. نمبر 3, کوئی آدمی اگر کشتی کا سفر کرے, دریائی سفر کرے اور بخاری شریف کو ساتھ لے جاوے تو مصیبت سے حفاظت ہوگی اور کشتی کا سفر خیریت سے ہو جائے گا۔ نمبر چار، سید اصیل الدین رحمت اللہ علیہ فرماتے ہیں کہ میں نے 120 مرتبہ بخاری شریف اپنی حاجت کے لیے پڑھی، میری حاجت پوری ہو گئی۔ اور یہ تو ہمارے اسلاف کا، ہمارے ماضی قریب کے بزرگوں کا بھی تجربہ ہے، جب کوئی مصیبت، کوئی بڑی حاجت پیش آتی ہے تو بخاری شریف کی تلاوت کر کے دعا کی جاتی ہے تو دعا قبول ہو جاتی ہے۔ چونکہ 30 پارے ہیں تو 30 پارے الگ الگ بھی ملتے ہیں، جیسے قرآن کے 30 پارے، تو ایک ایک پارہ طلبہ کو تقسیم کر دیتے ہیں، 4-5 گھنٹے میں پڑھ لیا اور پھر اس کے بعد اجتماعی دعا کرتے ہیں تو دعا قبول ہو جاتی ہے۔ تو گویا کہ اس کی تلاوت کے اوپر دعا کا قبول ہونا یہ بزرگوں کے مجربات کے اندر سے ہیں۔ اور یہ بہت بڑی فضیلت یہ ہے کہ اس کے ذریعے سے نبی کریم صلی اللہ علیہ وسلم کے صحیح صحیح اصح ترین اقوال اور اعمال سے امت محظوظ ہو رہی ہے۔ یہ کتنی بڑی فضیلت کہ اس کی برکت سے حضرت نبی کریم صلی اللہ علیہ وسلم کے اصح ترین اقوال اور اعمال سے امت محظوظ ہو رہی ہے، یہ بہت بڑی فضیلت ہو گئی اس کی۔ اور جیسا کہ میں نے اس دن آپ کو وہاں کا تذکرہ کیا تھا امام بخاری رحمت اللہ علیہ کے مزار مبارک کا، تو وہاں کی ایک بات سنو، عام متن وہاں امام ترمذی رحمت اللہ علیہ کا بھی مزار ہے ترمذی شریف کے اندر، اور سمرقند کے اندر تو نہ جانے کتنے مشائخین آرام فرما رہے ہیں، کتنے مشائخین کی قبریں ہیں، لیکن ہر جگہ کے اوپر کیا ہوتا ہے کہ قرآن مجید کی تلاوت کر کے ایصال ثواب کا اہتمام کیا جاتا ہے، لیکن عجیب بات جب امام بخاری رحمت اللہ علیہ کے مزار کے اوپر حاضری ہوتی ہے تو وہاں بخاری شریف کا اول اور آخر باب پڑھ کے ایصال ثواب اور دعائے مغفرت ہوتی ہے، وہاں کا ہی رواج ہے۔ باقی ہر جگہ وہاں ازبکستان میں، ترمز میں، سمرقند میں، بخارا میں، اکابرین بڑے بڑے، جیسے کہ سلسلے نقشبندیہ کے اکابر میں خواجہ عبد الخالق گجدوانی رحمۃ اللہ علیہ، حضرت خواجہ بایزید بستامی رحمۃ اللہ تعالی علیہ، یہ سب بڑے بڑے مشائخین کی قبریں ہیں وہاں پر، لیکن سب جگہ قرآن کی تلاوت کر کے ایصال ثواب، اور امام بخاری رحمۃ اللہ علیہ کے مزار کے اوپر بخاری کا اول اور آخر، یعنی وہاں ایک عام ماحول دیکھا کہ لوگوں کو یاد ہوتا ہے، اور فٹ سے کوئی مزار پر آئے گا تو جو ہے وہ اول آخر پڑھے گا اور ایصال ثواب اور دعا کرے گا، یہ ایک معمول دیکھا وہاں پر۔ اب چند متفرق لیکن احق باتیں سمجھ لو، امام بخاری رحمت اللہ علیہ نے تصنیف کا آغاز کب کیا اور اختتام کب کیا؟ تو حضرت شیخ زکریہ صاحب رحمت اللہ علیہ کا استنباط یہ ہے کہ 217 ہجری میں آپ نے کتاب کا افتتاح کیا، 217 اور 233 ہجری کے اندر اختتام کیا۔ تو حضرت شیخ زکریہ صاحب رحمت اللہ علیہ کا یہ استنباط ہے کہ 217 ہجری میں افتتاح کیا اور 233 ہجری کے اندر آپ نے اختتام فرمایا۔ ایک اور بات اہم سمجھو، امام بخاری رحمت اللہ علیہ خود کو مجتہد مطلق سمجھتے ہیں، इसलिए उन्होंने अपनी किताब में चारों अइम्मा पर रद्द किया है, इमाम अबू हनीफा पर भी, इमाम शाफी पर भी, इमाम मालिक पर भी, इमाम अहमद पर भी। ये मत समझो कि सिर्फ अहनाफ पर रद्द किया है, अपनी किताब में चारों अइम्मा के ऊपर रद्द किया है, यानी जहां इनको मौका लगा रद्द करने का वहां पर, चूंकि वो अपने आप को मुज्तहिद मुतलक के मकाम के ऊपर समझते थे। लेकिन अहनाफ के मसलक के ऊपर जो उन्होंने रद्द किया है किताबुल हियल में, अकीर में जाकर के और कहीं और भी, तो उसके बारे में अल्लामा कश्मीरी रहमतुल्लाह अलैह ने एक अजीब बात इरशाद फरमाई कि इमाम बुखारी रहमतुल्लाह अलैह को फिकह हनफी और मजहब हनफी से पूरी वाकिफियत नहीं थी, फिकह हनफी और मजहब हनफियत से पूरी वाकिफियत नहीं थी, इसलिए इमाम बुखारी रहमतुल्लाह अलैह ने रद्द किया है। अल्लामा कश्मीरी रहमतुल्लाह अलैह की बुखारी की तकरीर है अनवारुल बारी, उसके अंदर हजरत का ये इरशाद मौजूद है। इसीलिए अपने डर नहीं जाने का कि इमाम बुखारी रहमतुल्लाह अलैह किसी जगह के ऊपर रद्द करे तो अपने घबरा जावे कि भाई हनफी लोग, नहीं नहीं बिल्कुल नहीं, अपने हिम्मत से रहने का। और दूसरी बात यह है कि अगर इमाम बुखारी रहमतुल्लाह अलैह का मकाम इल्मे हदीस में बहुत ऊंचा है तो हमारे हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह का मकाम भी उनसे बहुत ऊंचा है। और इमाम बुखारी रहमतुल्लाह, इमाम अबू हनीफा रहमतुल्लाह अलैह तो ताबईन में से हैं, तो हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह का इल्मे हदीस में मकाम बहुत ऊंचा, और इमाम अबू हनीफा रहमतुल्लाह अलैह तो ताबईन में से, इसलिए जो है वो कहीं कुछ कलाम करे तो डर जाने का नहीं। और जैसे कि अल्लामा कश्मीरी रहमतुल्लाह अलैह ने फरमाया कि उनको हमारा मजहब हनफी पूरा सही तौर पर मालूम नहीं था, इस वजह से उन्होंने उसके ऊपर रद्द किया है। एक और बाब तर्जमतुल बाब के मुतालिक समझो। बाज मरतबा ऐसा भी हुआ है कि इमाम जो तर्जमतुल बाब कायम करते हैं उसका इस बात बाब के नीचे आने वाली किसी एक रिवायत से नहीं हुआ करता है, बल्कि बाब के जेल में आने वाली जमी ए रिवायात के मजमुए से होता है। ये नुक्ता समझ में जहन में रखोगे तो बहुत सी जगहों पर उलझन हल हो जाएगी। हजरत इमाम बुखारी रहमतुल्लाह अलैह जो तर्जमतुल बाब कायम करके नीचे रिवायतें लाएंगे, वो रिवायतें बाज मरतबा तमाम मजमुई रिवायत मिल करके तर्जमतुल बाब साबित होता है। इसलिए वहां अपने को ही नहीं सोचने का कि इस हदीस से तो बाब साबित नहीं हो रहा है, दूसरी हदीस से भी बाब नहीं साबित हो रहा है, ऐसा कैसा हो रहा है, तो वहां गौर करने का कि तमाम रिवायतों का मजमुआ देख लो, उससे तर्जमतुल बाब साबित हो चुका होगा। ये भी इनका एक तर्ज है। फिर मैंने आपको कहा था कि मैं इमाम अबू हनीफा रहमतुल्लाह अलैह की जो सुलासियात है उसमें जितने हनफी मशाइखीन आए हैं उनके नाम लिख लो। कितनी सुलासियात है? 22। उसमें हनफी मशाइखीन कितनी रिवायत में? 20 में। नाम लिखो हनफी मशाइखीन के। नंबर एक मक्की इब्ने इब्राहिम, उनसे 11 हदीसें इमाम बुखारी ने ली है सुलासियात में। सुलासियात में 11 रिवायतें हजरत मक्की इब्ने इब्राहिम हनफी रहमतुल्लाह अलैह से इमाम बुखारी ने ली है। नंबर दो अबू आसिम नबील हनफी रहमतुल्लाह अलैह, उनसे इमाम बुखारी रहमतुल्लाह अलैह ने 6 सुलासियात नकल की है। नंबर तीन मोहम्मद इब्ने अब्दुल्ला अंसारी से 3 हदीसें ली है। मोहम्मद इब्ने अब्दुल्ला अल हनफी रहमतुल्लाह अलैह से 3 हदीसें ली है। चौथे इसाम इब्न खालिद हिमसी हिम्स के रहने वाले थे, इसाम इब्न खालिद हनफी। और नंबर चार खल्लाद इब्न यहिया, खल्लाद इब्न यहिया, इनसे कितनी सुलासियात मरवी है वो तहकीक नहीं हो सकी। बहरहाल ये इनके पांच वो मशहूर उस्ताद हैं जिनसे इमाम बुखारी रहमतुल्लाह अलैह ने सुलासियात को नकल किया है। दूसरी एक उसूली बात समझ लो, इमाम बुखारी रहमतुल्लाह अलैह के अक्स अहादीस के शराइत बहुत ऊंचे हैं, बहुत ऊंचे आला तरीन शराइत उन्होंने लिए हैं और बड़े एहतियात से और बड़े एहतमाम से उन्होंने काम किया है। इतना एहतियात और एहतमाम था कि एक वाकिया नकल किया जाता है कि दूर दराज का उस जमाने का सफर तय करके किसी मुहद्दिस की मुलाकात के लिए आप तशरीफ ले गए, जाकर के उनसे हदीस सुननी मकसूद थी। तो जब इमाम बुखारी रहमतुल्लाह अलैह पहुंचे तो देखा कि वो मुहद्दिस अपने घोड़े को बुला रहे थे। वो घोड़ा कहीं दूर बिदक के गया हुआ होगा, तो घोड़े को चारा खिलाने के लिए जो टोकरा हुआ करता है वो टोकरा लेकर के उस घोड़े को बुला रहे थे। अब जो उसका मारूफ मुतायन माहूद जो टोकरा है, जाहिर है कि वो घोड़ा उस टोकरे को देखेगा तो उसको लालच पैदा होगी कि इसके अंदर तो मेरा चारा अनाज मौजूद है, तो वो आ जाएगा। तो इमाम बुखारी रहमतुल्लाह अलैह ने उस मुहद्दिस को पूछा कि इसके अंदर चारा है, तो उन्होंने कहा चारा नहीं है, ये तो सिर्फ घोड़े को बुलाने के लिए ये टोकरा दिखा रहा हूं ताकि घोड़ा ये समझे कि इसके अंदर चारा होगा, ये समझकर आ जावे, सिर्फ दिखाने के लिए मैं ये टोकरा दिखा रहा हूं। तो इतना तवील सफर करके जाने के बावजूद इमाम बुखारी रहमतुल्लाह अलैह ने उनसे हदीस नहीं ली और वापिस आ गए कि जो आदमी खाली टोकरा दिखा करके अपने घोड़े को धोखा दे सकता है वो हदीस के मामले में मोहतात नहीं हो सकता, और उससे हदीस नहीं ली और वापिस आ गए। कितना एहतियात, जैसा कि आपने मिश्कात शरीफ में ये हदीस पढ़ी थी ना कि वो एक औरत अपने बच्चे को बुला रही थी कि ले इधर आजा मैं तुझे कुछ दे दूं, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पूछा कि है तेरे हाथ में कुछ हकीकत में, उसने कहा खजूर है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था कि अगर तेरे हाथ में कुछ न होता और कुछ दूं यूं करके तो बुला दी तो वो भी झूठ की एक किस्म हो जाती। तो हजरत इमाम बुखारी रहमतुल्लाह अलैह ने इतना ऊंचे दर्जे का आला तरीन एहतियात से काम लिया, आप अंदाजा लगा। लेकिन तर्जमतुल बाब में तालीकन अपनी शराइत से नीचे दर्जे की रिवायतें लाते हैं, यानी वह भी ही काला हद्दसना कहकर के तो वही रिवायत लाएंगे, कौन सी जो अपने शराइत और मेयार के मुताबिक हो। लेकिन तर्जमतुल बाब में जरूरत पड़ेगी वहां, जैसा कि आपको बताया ना कि इमाम बुखारी रहमतुल्लाह अलैह तर्जमतुल बाब कायम करने के लिए पहले कुरान की आयत ढूंढेंगे, कुरान की आयत नहीं मिली तो फिर दूसरे नंबर के ऊपर ऐसी हदीस ढूंढेंगे कि जो उनके मेयार पर न हो लेकिन है हदीस, उसका सहारा लेंगे, कभी कौले सहाबी लाएंगे और उसको तर्जमतुल बाब बनाएंगे। ये इनकी बड़ी जो है आला तरीन इंतखाब की दलील है। तो इमाम बुखारी रहमतुल्लाह ताला अलैह का मामला ये है कि अपने मेयार से नीचे उतर करके, अपने शराइत से नीचे उतर करके रिवायत का सहारा वो लेंगे। और उसका मकसद क्या होता है, वजाहत, ईजाह मसला, ईजाह तरजमा, ईजाह दावा, ये मकसूद होता है। तो जो तर्जमतुल बाब उन्होंने कायम किया उसकी वजाहत करने के लिए उनको अपने मेयार की हदीस नहीं मिली, तब वो कहां जाएंगे, अपने मेयार और शराइत से जरा नीचे उतरेंगे और नीचे उतर करके रिवायत लाएंगे वजाहत के वास्ते, तर्जमतुल बाब में तालिकन वगैरह ये काम करेंगे। लेकिन उसमें भी एक एहतियात जहन में रखना, बशर्ते के उस रिवायत का मुअय्यिद, बशर्ते के उस रिवायत का मुअय्यिद इमाम बुखारी की शर्त के मुताबिक हो, बशर्ते के उस रिवायत के मुअय्यिद इमाम बुखारी रहमतुल्लाह अलैह की शर्त के मुताबिक हो। यानी जहां उनको जरूरत पड़ी वहां इजाह और वजाहत के लिए नीचे उतरकर रिवायत लेंगे, लेकिन वो रिवायत का कोई मुअय्यिद अपने शर्त के मुताबिक भी होना चाहिए। ये भी उन्होंने जो है इल्तिजाम और एहतमाम किया। इसीलिए देखो भाई, हजरत इमाम बुखारी रहमतुल्लाह अलैह की बुखारी अल जामे अस सही के अंदर तो उन्होंने बहुत आला तरीन इल्तिजाम किए, लेकिन जहां उनकी दूसरी किताबें आई तो वहां उन्होंने जो है अपने मेयार को बहुत नीचे कर दिया है, बहुत नीचे करके उन्होंने काम किया है। अल अदबुल मुफरत देख लो इमाम बुखारी रहमतुल्लाह अलैह के, अदबुल मुफरत के अंदर आपने बहुत अच्छे अच्छे मजामीन की रिवायत आपने जमा कर ली है, लेकिन उसके अंदर वो मेयार नहीं रिवायत जमा करने का जो अल जामे उस सही के अंदर है। वहां उनका मेयार बहुत नीचे आ गया है, इसलिए वहां उम्मत को फजाइल के बाब में इल्मी अनवा के उनवानात से बहुत सारी बातें सीखने को मिली अल अदबुल मुफरत के जरिए से। और अल अदबुल मुफरत जो है बहुत सी जगहों के ऊपर पढ़ी पढ़ाई भी जाती है, और उर्दू के अंदर भी अब तो उसकी तकरीर आ चुकी है अल अदबुल मुफरत की। तो ये हजरत इमाम बुखारी रहमतुल्लाह अलैह का एक निराला अंदाज और निराला तर्ज है। बहरहाल बड़ी मेहनतों के साथ और बहुत ही मुजाहदे के साथ, बड़ी खुसूसियात के साथ, बड़े दुआ इस्तिखारा के अहतमाम के साथ और अल्लाह ताला से मांग करके इस्तिखारा करके उन्होंने अल जामे उस सही को जमा करने का अजीब कारनामा अंजाम दिया है। उसी की बरकत से इसका नाम ये मशहूर हो गया, असहु कुतुब बाद किताबिल्लाही ताला, अल्लाह सुबहानहु व ताला की किताब कुरान मजीद के बाद इस आसमान के नीचे अगर कोई सही तरीन किताब है तो वो इमाम बुखारी रहमतुल्लाह अलैह की अल जामे उस सही है। अब नाम तो आपने असली पढ़ लिया, बुखारी शरीफ का असली नाम पढ़ लिया ने, क्या नाम बतलाओ? बुखारी शरीफ का असली नाम अल जामे उस असही अल मुस्नद अल मुख्तसर मिन उमूरी रसूलिल्लाही सल्लल्लाहु अलैहि वसल्लम व सुननही व अय्यामही। ये नाम याद होना चाहिए। वजह तस्मिया भी मालूम हो गई कि इस किताब का ये नाम क्यों रखा, नाम की तशरीह भी हो चुकी है। नाम की तशरीह नहीं हुई, हो चुकी है। अल जामे उल मुस्नद सहीह उल मुख्तसर मिन उमूरी रसूलिल्लाही सल्लल्लाहु अलैहि वसल्लम व सुननही व अय्यामही। क्या मतलब जामे का बदलाव? हदीस शरीफ के आठों उलूम उसके आठों उलूम, आठ किस्म के मौजू उसके अंदर जमा हो जावे। सीरत, आदाब, तफसीर, अकाइद, फितन, अशरातु साआ, अहकाम और मनाकिब जिसके अंदर जमा हो जावे उसको कहेंगे अल जामे। और लफ्ज मुस्नद में बहुत ध्यान से याद रखने का, क्या पढ़ने का? मुस्नद। लोग तकिए की वजह से मसनद मसनद बोल डालते हैं, तो ये जो है गलत नाम है, मुस्नद सही नाम है। इसको जहन के अंदर रखने का, मुस्नद यानी तमाम रिवायतें बासनद है। मुस्नद का मतलब क्या, तमाम रिवायतें बासनद है, सनद के साथ बयान की गई है। और उसके बाद सही, सही का लफ्ज है मा रवाहुल आदिलु तामु जब्त मिन गैर इनकिताइन फिल इस्नादी वला इल्लतिन वला शुजूजिन। अस सही का मतलब क्या, जिसको आदिल तामु जब्त रावी बगैर इनकिताए सनद के और सनद में इल्लत और कमजोरी के बगैर और शाज के बगैर नकल करे, उसको कहा जाएगा सही। देखो एक नुक्ता ये भी जहन में रखो, सही और जईफ का ताल्लुक सनद से है, मतन से नहीं है। सही और जईफ का ताल्लुक किससे है, सनद से, मतन से नहीं है। इसको जो है आपने कभी आम तबलीग वालों के बयान में सुना होगा कि अल्लाह के नबी की हर हदीस सही है। ये जो कहते हैं कि भाई ये जईफ है, कमजोर है, मौजू है, ये सब का ताल्लुक सनद से है। वरना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तो इसकी ताबीर अपने को यूं करने की कि सही जईफ वगैरह का ताल्लुक किससे होता है, सनद से, मतन से उसका ताल्लुक नहीं हुआ करता है। और मुख्तसर का माना ये कि 6 लाख हदीस में से आपने तमाम हदीस जमा नहीं की, वरना तो जो है हम जिंदगी भर पढ़ते तो भी खत्म नहीं होती बुखारी। मकतब के साथ बुखारी चालू कर देते तो अभी जो है कब्रिस्तान जाने तक खत्म नहीं होती अगर 6 लाख हदीसें होती तो। लेकिन इमाम बुखारी रहमतुल्लाह अलैह ने इख्तिसार से काम लिया तो। और उमूर के माने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की कौली हदीसें, आपके अफआल, आपकी तकरीरात, आपके औसाफ, इसी तरीके से नबी आप सल्लल्लाहु अलैहि वसल्लम ने जो अमल करके दिखलाए, और सुनन के अंदर आपकी फैली हदीसें आ जाती है। और वह अय्याम ही, अय्याम के अंदर जो ऐसे तो ये लफ्ज कुरान मजीद के अंदर जब इस्तेमाल हुआ तो पिछले जमाने के अंदर अल्लाह ताला की तरफ से जो खास खास दिन, जैसे कि किसी कौम के ऊपर अल्लाह की तरफ से अजाब का आना वगैरह। लेकिन यहां यूं मुराद लिया जाएगा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुबारक जिंदगी के तारीखी वाकियात, यादगार वाकियात, और उसमें गजवात भी आते हैं। और उसके लिए इमाम बुखारी रहमतुल्लाह अलैह ने किताबुल मगाजी कायम किया यादगार तारीखी वाकियात को बयान करने के वास्ते। बहरहाल ये चंद तमहीदी जरूरी गुफ्तगु है, वरना बुखारी शरीफ और इल्म हदीस की इतनी तमहीदी गुफ्तगु है कि मुकद्दमतुल इल्म कहो, मुकद्दमतुल किताब कहो, उसको जो पूरा बयान किया जावे तो शायद वायद कम से कम मुहर्रम तो आ ही जावे। पूरा अगर बयान किया जावे तो कम से कम शव्वाल, ज़िलकद, ज़िलहज और मुहर्रम का चांद तो हो ही जावे। अपने इतने इख्तिसार से काम लेते हैं। कुछ बातें मुफ्ती उवैस साहब को भी मैंने दरख्वास्त की थी, वो भी आपको बतला देंगे। अब हम कल बुध का दिन है तो इंशाल्लाह सीधी किताब पढ़ना शुरू करेंगे आइंदा कल से, चूंकि शुरू किताब के अंदर भी बहुत से बड़ी ज़रूरी और बड़ी अहम और बहुत ही दकीक बहसें हैं, इसीलिए उसके अंदर भी काफ़ी वक्त दरकार है। देखिए बुखारी शरीफ के अंदर दोनों चीज़ें हमें मतमह नज़र रखना है। एक है हदीस शरीफ का मतन। हज़रतुल उस्ताद मुफ्ती सईद साहब नवरल्लाहु मरकदहु फरमाया करते थे कि भाई हम लोग इल्मे हदी उलूम के अंदर उलझ करके, यानी हदीस शरीफ के मुताल्लिकात में उलझ करके नफ्से मतने हदीस से गाफिल हो जाते हैं। मतने हदीस किया है, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के नूरानी और मुकद्दस अल्फाज और इरशादात किया है, उससे हम लोग गाफिल हो जाते हैं। اور اس کو علامہ عثمانی رحمت اللہ علیہ نے یوں تعبیر کی کہ وہ ہیں کلنسوا بلا راس، کہ کوئی آدمی شاندار عمدہ بڑھیا قسم کی ٹوپی بنوا دے رہے لیکن سر ہی نہ ہوئے تو وہ ٹوپی کس کام کی، کہ یہ بہت بڑھیا ٹوپی ہے لیکن وہ بڑھیا ٹوپی کب اچھی لگے گی، جب سر کے ساتھ ہو تب نے، تو کہا ایک مزاج ہمارا بن گیا ہے کہ علوم متعلقات حدیث میں اتنے الجھتے ہیں کہ اصل مطلب متن سے غافل ہو جاتے ہیں، تو یہ نہیں ہونا چاہیے. ضروری متعلقات اور مباحث پر انشاءاللہ بات کی جائے گی، لیکن زیادہ توجہ دینی ہمیں کس سے؟ متن حدیث کے اوپر، اس سے ہمیں مناسبت پیدا کرنی، اس سے ہمیں ربط پیدا کرنا ہے. اس لیے ہم نے ہمارے حضرت مفتی احمد صاحب دامت برکاتہ العالیہ کا طرز دیکھا کہ بخاری شریف کے اختتام میں نے کئی مرتبہ حضرت کے ساتھ ملک بیرون ملک میں یہ سعادت حاصل ہوئی، حضرت مختصر تقریر کرتے ہیں عام جلسوں میں، بعض مرتبہ مفصل بھی کرتے ہیں، لیکن پھر کیا فرماتے ہیں، بھائی یہ سب علمی مباحث کے اندر الجھ کر کے حدیث شریف کا جو اصل مقصود ہے اس سے غفلت نہ ہوئے کہ بھائی وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ، آخری باب کا مقصد قیامت کا دن اور اس دن حساب کتاب کا ہونا، اور آخری حدیث کے اندر جو ذکر کی اہمیت کا اس کی طرف توجہ دو، یہ سارے مباحث کے اندر الجھ کر کے اصل چیز سے غافل مت ہو جاؤ. اور حضرت مفتی محمد تقی صاحب دامت برکاتہم العالیہ کی جو انعام الباری میں نے دیکھی تو اس میں پہلی حدیث کے تمام مباحث ذکر کرنے کے بعد اخیر میں یہی بات حضرت نے ارشاد فرمائی کہ یہ تو سب متعلقات باعث ہو گئی، اصل حدیث شریف کا پیغام اپنے اندر اخلاص پیدا کرنا، ریاکاری سے اپنے آپ کو بچانا، اس کی طرف توجہ دو جس کی بڑی ضرورت ہے. تو اصل چیز کیا ہے؟ متون حدیث سے مناسبت پیدا کرنا. ایسے آپ حضرات کے ذہنی اور قلبی اطمینان کے خاطر شروع کی کچھ حدیثوں کے اندر ضروری متعلقات بھی شرح و بست سے بیان انشاءاللہ کریں گے، آپ مایوس نہ ہو جائیں، شرح و بست سے بیان کرنے کی انشاءاللہ صحیح کی جائے گی، لیکن ہماری توجہ متون کے اوپر. اور بخاری شریف نے دوسرا کمال کیا ہے کہ امام کے ترجمۃ الابواب کو حل کرنا اور سمجھنا ہے، یہ بھی بہت اہم چیز ہے کہ امام بخاری رحمۃ اللہ علیہ نے جو ترجمۃ الابواب قائم کیے وہ ہمیں حل کرنا ہے، یہ بھی اہم موضوع ہے بخاری شریف کا، تو اس کے اوپر بھی انشاءاللہ توجہ دی جائے گی کہ بھائی اس ترجمۃ الباب کا مقصد کیا. اور تیسری چیز آئے گی ترجمۃ الباب اور حدیث میں ربط کیا، حدیث شریف اور ترجمۃ الباب میں ربط کیا. بس یہ تین چیز کے اوپر توجہ دیتے ہوئے کتاب کے اندر چلنا ہے. اللہ تعالی ہم سب کے لیے اس کو آسان فرمائے. دو رکعت کا ہے.